यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रतिनिधिसभा निर्वाचन 2082 अन्तर्गत राजनैतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेश गर्न शुरू भएको छ। निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार हिजो र आज समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेश गर्ने समय तोकिएकोमा केही राजनैतिक दलले हिजै सूची पेश गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राजनैतिक दलले आजसम्म पेश गरेका समानुपातिक तर्फको बन्द सूचीबारे पुस 15 देखि 20 गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको छ। त्यसपछि पुस 21 देखि 27 गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ। माघ 4 गते बन्द सूची र माघ 20 गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। साना दलले हिजो समानुपातिक तर्फको बन्द सूची दर्ता गराए पनि ठूला दल भने अझै बैठकमै व्यस्त छन्। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पार्टीले निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका उम्मेद्वारको नामावलीबारे छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको बैठकमा समानुपातिक तर्फको 110 जना उम्मेद्वार छनौटबारे छलफल भएको र आज मात्रै अन्तिम रूप दिई निर्वाचन आयोगमा बुझाउने तयारी रहेको कांग्रेसले जनाएको छ। जिल्ला र प्रदेश तहका समितिहरूबाट सिफारिश भई आएका नामावलीमा आवश्यकता अनुसार प्रदेश र जिल्ला समितिहरूसँग समेत छलफल गरी उम्मेद्वारको अन्तिम नामावली तयार गर्ने प्रयास भइरहेको नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। निर्वाचन आयोगले समानुपातिक तर्फ का उम्मेद्वारको बन्द सूची आजसम्म बुझाउनु पर्ने निर्वाचन कार्यतालिका तोकेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले आसन्न फागुन 21 गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा हिजो बसेको बैठकले आज आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाउने निर्णय गरेको एमालेका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकारहरूलाई जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिक तर्फ उम्मेद्वार बन्द सूचीलाई नै अन्तिम रूप दिएर आयोगमा बुझाउनेछ। उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेश गरिएको समानुपातिक तर्फको बन्द सूचीका विषयमा छलफल भएको बताउनुभयो। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचार संहिता 2082 स्वीकृत गरी सरकारवालालाई त्यसमा भएका व्यवस्थाहरूबारे सार्वजनिक जानकारी गराएको छ। आयोगको वेबसाइटमा प्रकाशित आचार संहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचार संहितामा विगतमा झैं कतिपय बुँदालाई परिमार्जन गरी नयाँ आचार संहिता तयार गरेको हो। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वारले 3,50,000 बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो। आयोगले मतदाता नामावली खरिदका आयोगले एक सवारी साधनमा 70,000, सवारी इन्धन 10,000, प्रचार प्रसार सामग्रीमा 14,500 खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ। त्यस्तै ढुवानी र ढुवानी 10,000, गोष्ठी अन्तर्क्रियाका लागि 1,00,000, अन्य प्रचार प्रसार छापा एवं विद्युतीय माध्यममा खर्च 14,500 खर्च गर्न पाइने जनाएको छ। जनता समाजवादी पार्टी नेपाल, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, लोसपा नेपाल बीच एकीकरण गर्ने निर्णय भएको छ। दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्त ठाकुर सहित पदाधिकारीहरूको बैठकमा बसे संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो। बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ। संघीयता, पहिचान, समानुपातिक, समावेशिता, सामाजिक न्याय लगायत अग्रगामी परिवर्तनका मुद्दालाई मजबूत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यका साथ पार्टी एकीकरण गर्ने निर्णय गरिएको जनाइएको छ। संयुक्त बैठकमा लोकतन्त्र सुदृढीकरण, समावेशी शासन व्यवस्था तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न दुवै पार्टीबीच सहकार्यलाई अझै सशक्त बनाउँदै एकीकृत रूपमा अघि बढ़ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा हिजो 7 बुधे सहमति भएको थियो। सहमति अनुसार आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि रासपाको संसदीय दलको नेता तथा रासपाका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेद्वार बालेन्द्र शाह हुने सहमति भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनैतिक पार्टी जेएनजी प्रतिनिधि सहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन 21 गतेको निर्वाचनको वातावरण बनेको बताउनु भएको छ। संचार मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा पोखरामा हिजो आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनैतिक पार्टीहरूको तदारूकताका कारण निर्वाचन सुनिश्चित भएको बताउनुभयो। उहाँले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको माहौल बनेकाले घोषित मितिमा नै निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न अनुरोध पनि गर्नुभयो। संचार मन्त्री खरेलले आम संचार क्षेत्रले सकारात्मक सोचका साथ अझै निष्पक्ष, सृजनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ठ समाचार सामग्री सम्प्रेषण गर्न आम संचार कर्मीहरूसँग अनुरोध गर्नुभयो। नेपाली कंग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्ण बहादुर रोकाया नेतृत्वको टोलीले हिजो राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई भेटी कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै यस्तो माग गरेको हो। लुम्बिनी प्रदेशलाई एक कार्यक्रमका बीच साक्षर प्रदेश घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लालाई साक्षर घोषणा गरिसकेपछि मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो साक्षर प्रदेश घोषणा गर्नुभएको हो। साक्षर नेपाल घोषणा अभियान अन्तर्गत 15-60 वर्ष उमेर समूहका 95% नागरिक साक्षर भएसँगै सिंगो प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो। 6 महिनादेखि बन्द रहेको रसुवागढ़ी नाकामा आवाजावज शुरू भएको छ। हिजोदेखि नेपाली ट्रक केरूङतर्फ जान शुरू गरेका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल चीनबीच लेहेन्दी खोलामा निर्माणाधीन बेली ब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस 17 गतेदेखि रसुवागढ़ी नाका खोल्ने सीमा क्षेत्रका चिनिया समकक्षीले जानकारी पठाएको बताउनुभयो। गत असार 24 गते अगाडी सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधि समेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरी चौकी टिमुरीका प्रहरी निरीक्षक विक्रम कुंवरले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा हिटर वा गिजर लगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो। उहाँले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोर दोहोर हुने अवस्था हेर्न र कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह समेत गर्नुभयो। कञ्चनपुरको पुनर्वास नगरपालिका 6 एक वृद्धाको बाघको आक्रमणमा परि मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले भारतको दुदुवा नेशनल पार्कमा घाँस काट्न गएका पुनर्वास नगरपालिका 6 70 वर्षीय सुना निरौलाको बाघको आक्रमणमा परि मृत्यु भएको जानकारी दिनुभयो। र हिउँ चितुवाको तथ्याङ्क संकलनको उद्देश्यका साथ मनाङमा हिउँ चितुवा सर्वेक्षण भइरहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा संकटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो। 6 बजेको समाचार यहीँसकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।